नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। परराष्ट्र मन्त्रालयले इजरायल र इरान बीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रा सम्बन्धी जानकारी ट्राभल एडभाइजरी जारी गरेको छ। मन्त्रालयले विज्ञप्ति मार्फत नेपालबाट इजरायल, इरान र मध्य पूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकको लागि सो जानकारी गराएको हो। इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ। इजरायल र इरान बीच लगातार एक अर्का विरूद्ध घातक आक्रमण हुँदा कतै यो द्वन्द विश्वका लागि विश्वको प्रमुख तेल तथा ग्यास उत्पादन हुने मध्य पूर्वभरि फैलिने त होइन भन्ने चिन्ता यति बेला बढ़दै गएको छ। अर्कोतर्फ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरान बीच विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ। आज हामी मूलत इजरायल इरान युद्ध यसले विशेष गरी नेपालको वैदेशिक रोजगारीमा पारेको प्रभाव लगायतका सन्दर्भमा केन्द्रित भएर कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्ण हरि पुष्कर। सचिवज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार, धन्यवाद।
अब जसरी इजरायल इरान युद्ध लम्बिँदै गएको छ, यसको प्रभाव नेपालको वैदेशिक रोजगारीमा पर्ने देखिन्छ, सँगै यसले अर्थव्यवस्थामा पनि प्रभाव त पार्ने नै देखिन्छ। अब यो वैदेशिक रोजगारीलाई जोडेर हेर्दा अब यहाँहरूले हिजो एउटा बैठक पनि राख्नु भएको छ जसमा चाहिँ कूटनीतिक नियोगहरूलाई चाहिँ आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेछ श्रम मन्त्रालयले। अब यसको कसरी मूल्याङ्कन गरेछ मन्त्रालयले यो जटिलतालाई?
सबभन्दा पहिला त यो विषयमा कुराकानी गर्ने अवसर जुटाइदिनु भएकोमा रेडियो नेपाल समस्त परिवारलाई धेरै धेरै धन्यवाद। यो खास गरेर इजरायल र इरान बीचको भइरहेको द्वन्द्वको सन्दर्भमा मुख्यत दुईटा मुलुकहरू, खास गरेर इजरायलमा रहेका नेपाली नागरिकहरू र इरानमा पनि रहनुभएको नेपाली नागरिकहरू र खास गरेर त्योबाट अझ पनि छिमेकी मुलुकका पनि केही नागरिकहरू, हाम्रो नेपाली नागरिकहरू काममा रहनुभएकाहरू प्रभावित हुनुभएको छ। त्यही सन्दर्भमा अस्ति हामीले 3 गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा विभिन्न सरकारवाला मन्त्रालय, त्यस्तै विभिन्न निजी क्षेत्रका प्रतिनिधिज्यूहरू, ट्रेड युनियनका प्रतिनिधिज्यूहरू, विज्ञहरू, एनआरएनका साथीहरू लगायत बहुसरकारवाला साथीहरू हामी बसेका थियौँ र 11 काम तत्कालै गर्ने यस सन्दर्भमा भनेर हामीले तयारी बैठकहरू गरेका थियौँ र तयारी बैठकको सन्दर्भमा एकदमै जुन इमर्जेन्सी सिचुएसनमा खास गरेर हाम्रा नेपाली नागरिकहरू, कामदारहरूको सुरक्षाको लागि गर्नुपर्ने सबै प्रकारका उपायहरू अप्नाउने र त्यसका लागि क्रमिक रूपमा केही कुराहरू श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूले तयारी गर्नुपर्ने, विशेष गरेर आवश्यकता अनुसार उद्धारका कुराहरू, राहतका कुराहरू, उहाँहरूलाई ट्रान्जिट म्यानेजमेन्ट गर्ने कुराहरू, यी सबै कुराहरू गर्नको लागि हामीले विभिन्न तयारी बैठकहरू गरिरहेछौँ र विश्वका कतिपय देशहरू, उदाहरणको लागि पोल्यान्ड, चेक रिपब्लिक लगायतका देशहरूले पनि आफ्नो नागरिकहरूलाई उद्धारका विभिन्न रणनीतिहरू बनाएर कतिपयले उद्धार समेत गरिसकेको अवस्थाहरू छ। त्यही सन्दर्भमा नेपाली कामदारहरूले पनि यदि उद्धारको लागि आवश्यकता महसुस गर्नुहुन्छ भने हामी त्यो पनि गर्ने र उहाँहरूको सुरक्षाको लागि अन्य विशेष किसिमका व्यवस्थाहरू पनि अपनाउने सन्दर्भमा तयारी बैठकहरू मात्रै गरेको छैनौँ, त्यो प्रकारका तयारी पनि गरिसकेको अवस्था छ र त्यही बैठकबाट सिफारिस भएका केही कुराहरू हामीले परराष्ट्र मन्त्रालय मार्फत पनि अनुरोध गरेका थियौँ। त्यो परराष्ट्र मन्त्रालयबाट भइसकेको हिजो एडभाइजरी जारी गर्नेदेखि लिएर अन्य केही प्राविधिक तयारीहरू पनि भइसकेको कुराहरू यहाँलाई निवेदन गर्न चाहन्छु।
अब यो युद्धसँगै सयौं हजारौंको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन्। अब ती गन्तव्यहरूमा यो युद्धले कस्तो प्रभाव पार्ने अनुमान छ, मन्त्रालयको आकलन छ?
मन्त्रालयले खास गरेर अहिले गल्फको विभिन्न डेस्टिनेसनहरूमा कुरा गर्ने हो भने हाम्रा करिब करिब 20 लाख नेपाली कामदारहरू त्यो क्षेत्रमा रोजगारीमा रहनु भएको छ। इजरायलमा मात्रै 6-7 हजार नेपाली कामदारहरू हुनुहुन्छ भने इरानमा पनि केही हाम्रा नागरिकहरू हुनुहुन्छ। यो समग्र परिस्थितिको आकलन गर्ने हो भने यसलाई हामीले 3 वटा क्याटेगोरीमा बाँडेको अवस्था छ। एउटा त भइरहेको त्यहाँ काम गरिरहनु भएको नेपाली नागरिकहरूको सुरक्षा व्यवस्थापन, आवश्यकता पर्यो भने उहाँहरूलाई राहत र उद्धार सम्मको व्यवस्थापन गर्ने एउटा चुनौती हामीसँग छ, त्यसलाई व्यवस्थापन गर्ने रणनीतिहरू पनि हामीले बनाएका छौँ। दोस्रो कुरा, अब हाम्रा केही नागरिकहरू अलरेडी नै त्यहाँ वैदेशिक रोजगारीमा जानको लागि खास गरेर वैदेशिक रोजगार जुन व्यवसायीहरू हुनुहुन्छ जसलाई म्यान पावर पनि भन्छौँ, त्यो तरिकाबाट पनि जानलाई तम तयार हालतमा टिकट काटेर कन्ट्राक्टहरू भएर श्रम स्वीकृति लिइसकेको अवस्था छ, उहाँहरूको व्यवस्थापनको कुरा छ भने तेस्रो कुरा अब भविष्यमा जानको लागि प्रोसेसिङ गर्ने कुराहरू पनि रहेको छ। ती सबै कुराहरूलाई म्यानेज गर्ने कुराहरू एकातिर रहेको छ भने अब तपाईँलाई थाहा नै छ हाम्रो देशमा एउटा हाम्रा वैदेशिक रोजगारमा रहनु भएको नागरिकहरूले पठाउने रेमिटेन्सका कुराहरू अर्थतन्त्रमा पर्ने प्रभावका विषयहरू पनि अर्को रहेको छ। यी समग्र व्यवस्थापनका कुराहरूलाई हामीले अहिले एउटा कम्प्रिहेन्सिभ इमर्जेन्सी प्रिपेयरनेस र रेस्पोन्स प्लानको हिसाबले अगाडि बढिरहेछौँ। त्यही सन्दर्भमा खास गरेर हामीले श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका निकाय र परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री मन्त्री परिषद कार्यालय लगायतका सबै निकायसँग विभिन्न पक्षहरूको बारेमा रणनीति बनाएर अगाडि बढिरहेछौँ।
अब त्यसो भए यो युद्धका कारण आसपासका देशहरूमा जसरी अहिले युवाहरू वैदेशिक रोजगारीका लागि जान खोजिरहेका छन् उनीहरूलाई चाहिँ उनीहरूले चाहिँ केही दिन चाहिँ यो आफ्नो यात्रा चाहिँ रोक्दा राम्रो हुने सन्देश यहाँहरूले दिनुभएको
हो? हजुर, दुईटा कुरा छ। जुन अहिले खास गरेर इजरायल र इरान जुन द्वन्द्वको अवस्था भइरहेको छ त्यो द्वन्द चाहिँ यथाशक्य छिटोभन्दा छिटो शान्तिपूर्ण समाधानमा जानेछ र अहिलेको जुन समस्या छ त्यो निराकरण हुनेछ, यो द्वन्द निराकरण हुनेछ भनेर हामीले एकदमै अपेक्षा गरेका छौँ र आशा पनि छ यो छिटोभन्दा छिटो शान्तिपूर्ण अवस्था सिर्जना हुनेछ। एउटा अवस्था होइन, इनकेस कुनै कारणले यो द्वन्द लम्बियो भने त्यसको समय र परिस्थिति अनुसार हामीले विश्लेषण गरेर हिजो मात्रै परराष्ट्र मन्त्रालयबाट जुन हामीले अस्ति गरेको पूर्व तयारी अनुसार जुन एउटा ट्राभल एडभाइजरीहरू जारी भएको छ त्यसलाई नै परिपालन गर्नु नै बुद्धिमत्तापूर्ण अवस्था रहन्छ भनेर हामी सम्पूर्ण नेपाली नागरिकहरूलाई त्यो क्षेत्रमा यात्रा गर्ने वा काम गर्ने जुनसुकै प्रयोजनको लागि जानुहुने सबैमा हामी त्यसलाई नै परिपालन गर्नको लागि पनि हार्दिक अपिल पनि गर्छौँ, अनुरोध पनि गर्छौँ र त्यही नै अहिलेको अवस्थामा बुद्धिमत्तापूर्ण निर्णय हुनेछ।
नेपालीहरू थुप्रै संख्यामा वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने गरेका छन्। ती गन्तव्यहरूमा अब यस्ता समस्याहरू बेला बेला आउने गरेको छ जसका कारण चाहिँ वैदेशिक रोजगारी नै एउटा प्रभावित हुने हो कि भन्ने एउटा डर पनि छँदैछ र त्यहाँ गएका नेपालीहरूमा पनि त्यो देखिन्छ। अब हाम्रो भनौ न राष्ट्रिय अर्थतन्त्रमा रेमिट्यान्सको योगदान महत्वपूर्ण छ, अब यी यस्ता घटनाहरूले चाहिँ त्यसमा चाहिँ प्रभाव पार्दा हाम्रो आगामी रणनीतिहरू चाहिँ कस्ता हुने, कस्ता देशमा चाहिँ वैदेशिक रोजगारीका लागि हाम्रा नेपालीहरूलाई पठाउने, यो विषय चाहिँ उठ्ने गरेको छ कि अब यो चाहिँ कसरी, अब यसमा यसको प्रभाव मूल्याङ्कन चाहिँ कसरी गर्न सकिएला?
हजुर, यहाँले भने जस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको जुन एउटा हाम्रो परम्परागत ट्रेन्ड थियो त्यो परम्परागत ट्रेन्डलाई परिवर्तन गरेर अहिले विविधीकरण गरिसकेको छ र यहाँलाई जानकारी नै छ वैदेशिक रोजगारीका नयाँ नयाँ गन्तव्यहरू खास गरेर कोरिया, जापान मात्रै होइन युरोपका पनि विभिन्न मुलुकहरू खुल्ला गरिसकेको र त्यहाँ पनि हजारौँको संख्यामा नेपालीहरू जान लाग्नु भएको, गइसक्नु भएको अवस्था पनि छ। त्यही भएर एउटै डेस्टिनेसनमा कुनै समस्या आयो भने पुरै वैदेशिक रोजगारीलाई नै अप्ठ्यारो पर्ने वा वैदेशिक रोजगारी नै ऊ हुने भन्ने खालको त छैन, तर समग्र रूपमा जुन मध्य पूर्व क्षेत्रमा खास गरेर इजरायल र इरान बीच भएको द्वन्द्वले यो समग्र रूपमा त्यही दुईटा देश मात्रै नभएर छिमेकी मुलुकहरूमा समेत केही न केही असर परिरहेको छ र यो हाम्रो मात्रै समस्या भन्दा पनि समग्र विश्वकै समस्या हो र ग्लोबल पिस अर्डरमै समस्या भएपछि नेपाल अफकोर्स अछुत रहन त सक्दैन। तथापि पनि श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय एउटा वैदेशिक रोजगारको व्यवस्थाहरूलाई पनि गन्तव्यलाई पनि विविधीकरण गर्ने र आन्तरिक रोजगारीको अवस्थालाई सशक्त बनाउने र देशभित्रै रोजगारीका विभिन्न अवसरहरू क्रिएट गर्ने र यसमा सबै सरकारी क्षेत्र निजी क्षेत्र लगायतका सबैसँग मिलेर सहकार्य गरेर अगाडि बढ्नको लागि अहिले श्रम तथा रोजगार दशक पनि घोषणा गरेको छ र त्यो अन्तर्गत नै हाम्रा नेपाली जुन युवा पुस्ताहरू श्रम बजारमा आउनुहुन्छ, रोजगारीको बजारमा आउनुहुन्छ, उहाँहरूलाई हाम्रो देशको परिस्थिति र आवश्यकता अनुसार विभिन्न तालिमहरू दिने, उहाँहरूको अध्ययन अध्यापनका विषयहरूलाई पनि देशको रोजगार बजारमा जोडिने किसिमले व्यवस्थापन गर्ने र देशभित्र पनि उहाँहरूलाई रोजगार दिने, इन्टरप्रेन्योरसिप डेभलप गर्ने र त्यसको लागि नेपाल सरकारले विभिन्न प्रकारका आर्थिक प्राविधिक सहयोगहरू पनि दिने भन्ने हिसाब किताबको रणनीति पनि भइसकेको, बजेट कार्यक्रममा पनि भएको र त्यसको लागि स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार मिलेर पनि विभिन्न कार्यक्रमहरू पनि लैसकेको कुरा पनि निवेदन गर्न चाहन्छौँ। अब हामीले चाहिँ वैदेशिक रोजगारको जुन बाध्यात्मक वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ त्यसलाई अन्त गर्ने र देशभित्रै पनि रोजगारीको वातावरण बनाउने जुन एउटा प्रक्रिया छ, प्रणाली छ, त्यो विकास गर्न नेपाल सरकारले एउटा अभियानकै रूपमा अगाडि बढिरहेको कुरा पनि निवेदन गर्न चाहन्छौँ। तथापि यो मध्य पूर्व क्षेत्रमा खास गरेर इजरायल र इरान बीच भएको जुन एउटा समस्या छ त्यसले हामीलाई एकदमै अप्ठ्यारो पार्ने अवस्था रहेको छ र त्यसलाई रेस्पोन्स गर्ने हिसाबले, त्यसलाई व्यवस्थापन गर्ने हिसाबले नेपाल सरकारले पूर्णतम तयार अवस्थामा रहेको पनि निवेदन गर्न चाहन्छ।
अब एउटै देशमा वैदेशिक रोजगारीमा निर्भर नभई फरक फरक देशमा चाहिँ त्यो सम्भावनाहरू खोज्ने काम सरकारले गरिरहेको छ, यहाँले उल्लेख गर्नुभयो। अहिले 186 भन्दा बढी देशमा रोजगारीका लागि नेपालीहरू पुग्ने गरेको तथ्याङ्क छ, तर हामीले करिब 12 देशसँग मात्र श्रम सम्झौता गरेका छौं, होइन? अब यो चाहिँ श्रम सम्झौता गर्ने यो भनौँ न पहल सँगै अब श्रम सम्झौता गरिसकेपछि यसबाट हुने लाभको बारेमा चाहिँ कसरी, अब श्रम सम्झौता त जति धेरै देशसँग गरे त्यति नै नेपालीहरू अलिक सेक्योर हुन सक्छन्। अब यो सन्दर्भमा 186 देशमा नेपालीहरू कामका लागि पुग्छन्, वैदेशिक रोजगारीका लागि पुग्छन्, तर 12 देशसँग मात्र हाम्रो श्रम सम्झौता छ।
हजुर, अहिले नेपाली नागरिकहरू करिब करिब 186 देशमा हुनुहुन्छ वैदेशिक रोजगारीको सिलसिलामा, तर संस्थागत रूपमा नेपाल सरकारले वैदेशिक रोजगारीको लागि 112 गन्तव्यहरू खोलेको अवस्था रहेको छ। जहाँसम्म श्रम सम्झौताको कुरा छ, यहाँलाई के निवेदन गरौँ भने वैदेशिक रोजगारीमा रहेको नागरिकहरूको सुरक्षाको लागि, उहाँहरूको सुरक्षित व्यवस्थित मर्यादित अवस्था सिर्जना गर्नको लागि नेपाल सरकारले 3 प्रकारको संयन्त्रहरू, टुलहरू युज गर्ने गरेको छ। एउटा यहाँले उठाएको जस्तै हाम्रो द्विपक्षीय श्रम सम्झौताका विषयहरू त भइ नै हाल्छ र त्यो श्रम सम्झौता अत्यधिक देशहरू वा गन्तव्य मुलुकहरूसँग गर्नको लागि नेपाल सरकारले धेरैभन्दा धेरै आफ्ना कूटनीतिक संयन्त्रहरू पनि परिचालन गरेको र त्यति मात्र होइन विभिन्न हाम्रो साझेदार अन्तर्राष्ट्रिय संघ संस्था हुन्छ उहाँहरूको सहयोग र सहजीकरणमा पनि हामीले यसलाई चाहिँ एकदमै धेरैभन्दा धेरै गर्ने भनेर छलफलमा पनि रहेको र केही मुलुकहरूसँग यही आर्थिक वर्षमा पनि सम्पन्न गर्ने र धेरै अझ अर्को आर्थिक वर्षमा पनि सम्पन्न गर्ने प्रक्रियामा अवस्थामा रहेको पनि निवेदन गर्न चाहन्छु। दोस्रो, यो वैदेशिक रोजगार सम्बन्धी हाम्रा केही अन्तर्राष्ट्रिय कानुनहरू छन् जसमा खास गरेर आइएलओले दिएका केही अभिसन्धिहरू, आइएलओबाट जारी भएका केही प्रोटोकलहरू हुन्छन्, त्यो दोस्रो कुरा छ भने तेस्रो हाम्रो भियना कन्भेन्सन अन डिप्लोमेटिक रिलेसन लगायतका केही कुरामा चाहिँ यो कन्सुलर प्रोटेक्सन सम्बन्धी केही व्यवस्थापनहरू भएको छ। त्यही भएर नेपाल सरकारले आफ्नो नागरिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा वैदेशिक रोजगारको गन्तव्यमा काम गर्नको लागि विभिन्न संयन्त्र क्षेत्रहरू पनि विकास गरेको छ, व्यवस्थापन गरेको छ, जसले गर्दा नेपाली नागरिकहरूको हक हितको लागि हाम्रा कूटनीतिक संयन्त्र र त्यस्तै अन्तर्राष्ट्रिय जुन हामी विभिन्न विकास साझेदार वा मल्टिल्याटरल इन्स्ट्रुमेन्ट हामी भन्छौँ त्यो मार्फत पनि नेपाली नागरिकहरूको सुरक्षाको लागि भरपर्दो व्यवस्थापन गर्न नेपाल सरकारले प्रयासरत रहेको र जसको कारणले नेपाली नागरिकहरू विभिन्न गन्तव्य मुलुकमा एकदमै राम्रोसँग काम गरिराख्नु भएको छ भने कतिपयको हकमा समस्या आएको बेलामा हामीले द्विपक्षीय वा बहुपक्षीय इन्स्ट्रुमेन्टहरू पनि प्रयोग गरेर संयन्त्रहरू पनि प्रयोग गरेर त्यसको सम्बोधन र समाधान गर्ने कुराहरू गरिरहेको कुरा पनि निवेदन गर्न चाहन्छु।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी विश्व परिवेशमा विकसित पछिल्लो घटना, यसले नेपालको वैदेशिक रोजगारीमा पारेको प्रभाव, सम्भावना र अहिले भइरहेका वैदेशिक रोजगारका लागि सरकारले गरिरहेका प्रयासहरूका सन्दर्भमा हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्ण हरि पुष्करसँग कुराकानी गरिरहेका छौं। अब सचिवज्यू, श्रम तथा रोजगार दशक यो 10 वर्षको लागि सरकारले मनाउने निर्णय गरेको छ, अब यो सन्दर्भमा हाम्रो प्राथमिकता के हो? अब युवाहरूलाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने, रोजगारी दिने एउटा प्राथमिकता हो कि अब भएका युवाहरूलाई सबै विदेशमा लगेर वैदेशिक रोजगारीमा लाने हो कि? यो प्राथमिकता पनि अलिकति हाम्रो स्पष्ट देखिँदैन। अब यो दशकमा चाहिँ हामी के गर्छौं?
धन्यवाद। श्रम तथा रोजगार दशकको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगारीमा नेपाली नागरिकहरू, नेपाली युवाहरू जुन जानु लाग्नु भएको छ, जाँदै हुनुहुन्छ, त्यसको बाध्यात्मक अवस्था चाहिँ अन्त गर्ने हो। अहिले देशभित्र रोजगारी पाइन, त्यही भएर बाध्य भएर जुन वैदेशिक रोजगारमा गइरहेको एक खालको अन्डरस्ट्यान्डिङ, एक खालको भाष्य वा एक खालको जुन वातावरण छ त्यसको अन्त गर्ने नै हो। र त्यसको लागि अहिले युवाहरूलाई देशभित्रको रोजगारीको लागि, देशभित्र विभिन्न खालका भनौँ न उद्यमशीलता विकासको लागि के कस्ता खालका सहयोगहरू चाहिन्छ, त्यसमा हामीले विभिन्न सरकारवाला सरकारी, गैर सरकारी, निजी क्षेत्रसँग सहकार्य गरिरहेछौँ। उदाहरणको लागि अहिले हामी स्कुलमा वा युनिभर्सिटीमा पढ्ने जुन हाम्रो शिक्षाहरू छ त्यो हाम्रो रोजगारसँग सम्बन्धित जोडिने खालका छैनन् र त्यसका जुन ग्यापहरू छ त्यो समेत पहिचान गरेर 6 महिनाभन्दा कमको समग्र तालिम नियमन व्यवस्थापन गर्नको लागि श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको एनएबिटी र त्योभन्दा बढीको लागि सिटिबिटीसँग सहकार्य गरेर हामीले अहिले निजी क्षेत्रका संस्थाहरू, उदाहरणको लागि अब विभिन्न भनौँ न कन्स्ट्रक्सनमा काम गर्ने श्रम शक्ति निर्माणको लागि, त्यस्तै सुन चाँदी गरगहनामा काम गर्ने श्रम शक्तिको लागि, त्यस्तै अन्य क्षेत्रमा पनि गाडी मेकेनिक्स लगायतका विभिन्न हाम्रो छन्, त्यसमा अहिले नै यदि स्किल हुने हो भने करिब करिब 20 लाख रोजगारीको आवश्यकता नेपालमा छ र नेपालमा रहेका रोजगारीको लागि चाहे त्यो कृषि क्षेत्रमा होला वा कन्स्ट्रक्सन क्षेत्रमा होला वा हस्पिटालिटी क्षेत्रमा होला वा इनर्जी क्षेत्रमा होला वा टुरिज्म सेक्टरमा होला, त्यो सेक्टरमा करिब करिब 10-15 लाख अहिले विदेशका नागरिकहरू नेपालमा काम गरिरहनु भएको अवस्थाहरू छ। ती यदि हाम्रा नागरिकहरू यदि स्किल लिने हो, हाम्रा नागरिकहरू यदि त्यो प्रकारका तालिम र दक्षता दिने हो भने हामीले तत्कालै ती नागरिकहरूलाई नेपालमै रोजगार दिन सक्ने अवस्था छ। त्यस्तै विदेशबाट केही कुराहरू ज्ञान सिप पुँजी लिएर फर्किनु भएको नागरिकहरूलाई पनि हामीले अहिले नेपालमा उहाँहरूको उद्यमशीलता विकासको लागि विभिन्न खालका आर्थिक र प्राविधिक सहयोगहरू पनि उपलब्ध गराइरहेछौँ। उहाँहरू यदि नेपालमै केही व्यवसाय गर्न चाहनुहुन्छ, कुनै खालको अन्य जुन विदेशमा सिक्नु भएको ज्ञान सिपलाई नेपालमा उपयोग गर्न चाहनुहुन्छ भने उहाँहरूलाई नेपाल सरकारले विभिन्न आर्थिक र मौद्रिक नीतिको व्यवस्थापन मार्फत पुँजीगत व्यवस्थापनका कुराहरूमा पनि सहयोग गरिरहेछौँ, त्यो खालको तालिमहरू पनि दिने र हाम्रा प्राविधिकहरूले उहाँहरूले गर्न चाहनुभएको, लाग्न चाहनुभएको उद्यमशीलताको लागि पनि गाइडेन्स गरिदिने भन्ने खालका कुरा पनि नेपालमा भइरहेछ। यो खालको कुरा गर्नको लागि भर्खरै मात्रै केही दिन अगाडि जुन हाम्रो श्रम तथा रोजगार दशक मनाउने कार्यक्रम थियो त्यसमा निजी क्षेत्रका करिब करिब 12-13 वटा निकायहरूसँग हामीले एमओयू पनि गरिरहेछौँ। उहाँहरूले कस्तो खालको हामीले हाम्रो नागरिकहरूलाई तालिम दियौँ भने रोजगारी दिनुहुन्छ र उहाँहरूले भने अनुसारकै हाम्रा नागरिकहरूलाई, युवाहरूलाई अब त्यो तालिमका कुराहरू गरिदिएछौँ भने ती तालिम पश्चात उहाँहरूले सिधै रोजगारीमा लाने कार्यक्रम पनि सुरु गरिसकेको छ। तथापि यो सानो स्केलमा भइरहेछ, यसलाई हामी देशभरि बनाउनको लागि भर्खरै नेपाल सरकारबाट जुन आगामी वर्षको बजेट कार्यक्रम आएको छ त्यसमा पनि प्रदेश सरकारका बजेट कार्यक्रममा पनि र स्थानीय सरकारका बजेट कार्यक्रममा पनि यसलाई सम्बोधन गर्ने गरी नेपाल सरकारले रणनीतिक रूपमा अगाडि बढिरहेछ भने अबको युवाहरूलाई पुस्तालाई जुन चाहिँ रोजगारको बजारमा आउँदै हुनुहुन्छ उहाँहरूको लागि मुख्य रूपमा हामीले यदि रोजगारी गर्न चाहनुहुन्छ भने उहाँहरूलाई विशेष किसिमको त्यही रोजगारमूलक सिपका तालिमहरू दिने र त्यो तालिम अनुसारको रोजगारी व्यवस्थापन गरिदिने, यदि कसैले होइन म अब चाहिँ उद्यमशीलता गर्छु आफ्नै व्यापार व्यवसाय गर्छु भने त्यो खालको पुँजी मात्र होइन प्राविधिक सहयोगहरू पनि गर्ने र त्यसका व्यवस्थापनका कुराहरूमा पनि नेपाल सरकारले कसरी सहजीकरण सहयोग गर्ने त्यसमा पनि नेपाल सरकार रणनीतिक रूपमा नै अगाडि बढिरहेको पनि निवेदन गर्न चाहन्छु।
अब वैदेशिक रोजगारीकै कुरा गर्दा अब वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाहरूको कुरा गर्नै पर्छ। हामीले थुप्रै युवाहरू ठगिएका छन् वैदेशिक रोजगारीका नाममा, उनीहरू कति अलपत्र पनि परेका छन्। अब कतिले 20-25 हजारको तलबको जागिर खानकै लागि 2-3 लाख रुपियाँ बुझाएर जानु परेको अवस्था पनि छ। यो सन्दर्भमा चाहिँ अब यो भनौं न उनीहरू नठगिउन् भन्ने किसिमले सरकारी संयन्त्र कस्तो बनाइएको छ, अब यो उनीहरूको पीड़ितहरूलाई कसरी न्याय दिने तर्फ मन्त्रालयले कसरी यो काम गरिरहेको छ?
धन्यवाद। यो वैदेशिक रोजगारमा जानको लागि युवाहरू ठग्ने कुराहरूलाई यसलाई म 2-3 एउटा कानुनी पक्षको कुराहरू र अर्को व्यवहारिक पक्षको कुराहरू पनि गर्न चाहन्छु। वैदेशिक रोजगारमा जाने युवाहरूले कुन देश जाँदा कस्तो खालको योग्यता चाहिन्छ, कस्तो सिप चाहिन्छ, वा त्यो देश जानको लागि कति रकम कसलाई बुझाउनु पर्छ भन्ने कुराको एउटा ज्ञान चेतनाको अभाव पनि देखेको अवस्था छ भने केही मिडल म्यानहरू जसलाई चाहिँ वैदेशिक रोजगार व्यवसायमा अवांछित क्रियाकलाप गर्ने दलालकै हाम्रो भनौँ न एउटा बोलीचालीको भाषामा प्रयोग गर्ने तिनीहरूको पन्जामा चाहिँ फसेर विभिन्न खालका ठगिने प्रवृत्तिहरू पनि बढिरहेको छ एउटा कुरा। दोस्रो पक्ष चाहिँ कस्तो छ भने वैदेशिक रोजगारको गन्तव्य मुलुकमा पुगिसकेपछि भने अनुसारको काम सेवा सुविधा नपाउने र विभिन्न अन्य शोषणमा पीडनमा पर्ने उत्पीडनमा पर्ने खालका कुराहरू छन्। त्यस्तै ती कुराहरू गर्नको लागि एउटा त हामीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय तह प्रदेश सरकार र सङ्घ सरकारको विभिन्न कार्यक्रमहरू पनि गरिरहेछौँ र उहाँहरूलाई हामीले खास गरेर निजी क्षेत्रका जुन वैदेशिक रोजगार व्यवसायीहरू हुनुहुन्छ उहाँहरूलाई पनि केही कुरामा हामीले सचेत गराउने सतर्क गराउने र उहाँहरूलाई पनि सोसल रेस्पोन्सिबिलिटी अनुसार तपाईँहरूको मिडल म्यानले गर्दा तपाईँहरू पनि बदनाम हुनुभयो त्यो कुरा निरूपण निराकरण गर्नको लागि सहकार्य गरौँ र यो राम्रो खालको वातावरण बनाऊ भने उहाँहरूसँग गरिरहेछौँ। त्यस्तै अन्य मुद्दाको रूपमा आइरहेको वैदेशिक रोजगार विभागकै कुरा गर्यो भने करिब 30 हजार मुद्दाहरू हामीसँग रहेको अवस्थाहरू छ र विभिन्न जनशक्तिको अभाव वा हामीसँग भएको प्रविधिको अभाव र अन्य विभिन्न कानुनी प्राविधिक पक्षले गर्दा ती लामो समयदेखि पेन्डिङ रहेका मुद्दाहरूलाई एक्सपिडिएट गर्नको लागि र छिटोभन्दा छिटो त्यसलाई व्यवस्थापन गर्नको लागि महान्यायाधिवक्ता कार्यालय सँगको सहकार्यमा हामीले स्पेसल खालको अहिले मेकानिजम बनाएका छौँ र ती मुद्दाहरू फास्ट ट्र्याकबाट फर्छोट गर्नको पनि अगाडि बढिरहेका छौँ भने यो वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका मुद्दाहरूमा सहजीकरणको लागि 77 जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पनि केही अधिकारहरू प्रत्यार्जन गरिएको छ र त्यस्ता निरूपणहरू सहजीकरण गर्नको लागि छलफल गराइदिनको लागि र सम्बोधन गर्नको लागि हामी जिल्ला प्रशासन कार्यालयलाई पनि अधिकारहरू दिएको अवस्था छ भने वैदेशिक रोजगारीको नाममा कतिपय यो मानव बेचबिखन ठगीका कुराहरू भएको छ त्यो प्रहरीले पनि अनुसन्धान गरेर काम कारवाहीहरू अगाडि बढाइरहेको कुरा पनि
निवेदन गर्छ। आजका लागि हामीसँग समय यति नै रह्यो, समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हस्, यहाँ र सम्पूर्ण रेडियो नेपालको टिम हाम्रा श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद र सादर आभार व्यक्त गर्दछु।
हजुर, हामी कुराकानी गर्दै थियौं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्ण हरि पुष्करसँग, विशेष गरी इजरायल इरान युद्ध र यसले वैदेशिक रोजगारीमा पारेको प्रभाव र नेपालले अहिले गरिरहेका वैदेशिक रोजगारीसँग सम्बन्धित विषयहरूका सन्दर्भमा कुराकानी गर्यौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।